यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरी खेतमा सुमो गाड़ी दुर्घटना हुँदा 6 जनाको मृत्यु। न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पर्न सक्ने प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको भनाई। देशभर आगामी 2 महिनाको अवधिमा सरदर भन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आकलन। र साउदी अरब नेतृत्वको आक्रमणमा यमनमा कम्तीमा 80 पृथकतावादी लड़ाकूको मृत्यु। हेटौडा काठमाण्डु जोड्ने भीमफेदी खुलेखानी काठमाण्डु सड़क खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित सड़कमा आज साँझ भएको सुमो गाड़ी दुर्घटनामा 6 जनाको मृत्यु भएको छ। काठमाण्डुबाट हेटौडातर्फ जाँदै गरेको सुमो गाड़ी दुर्घटना हुँदा घाइते भएका 9 जना मध्ये 6 जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। मृतकहरूको शनाखत हुन बाँकी छ। प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पुर्याइएको थियो। 3 जनाको भने सोही हेटौडा अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधि मण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो। मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ 1 गते टुडीखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा अध्यक्ष चौधरीले संविधान बनेको 10 वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गर्नुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा अदालत र न्यायाधीशहरू विरूद्ध सुनियोजित रूपमा प्रहार गरी न्यायालयलाई कमजोर बनाउने षड्यन्त्रप्रति अदालत गम्भीर रहेको बताउनु भएको छ। सर्वोच्च अदालतमा आज विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधान न्यायाधीश राउतले मुलुकको अवस्था तरल र गम्भीर रहेको बेला न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पार्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो। प्रधान न्यायाधीश राउतले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार छूट नहुने अदालतको आलोचना र टिप्पणी गर्न पाइने तर त्यो स्वस्थकर र तथ्यमा आधारित हुनुपर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायालय र न्यायाधीशहरू खराब छन् भन्ने भाष्य निर्माण गर्न खोज्नुले संरचनामाथि नै प्रहार हुन गएको बताउनुभयो। छलफलमा सम्पादकहरूले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक भएकोतर्फ अदालतले ध्यान दिनुपर्ने फैसलाहरू आम नागरिकले बुझ्न सक्ने हुनुपर्ने समयमै न्याय सम्पादन हुनुपर्ने र गम्भीर प्रकृतिका फैसलाहरूबारे अदालतले समयमै संचार माध्यमहरूलाई जानकारी गराउनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। गृहमन्त्री ओम प्रकाश अरियालसँग मुस्लिम समुदायका 3 छुट्टा छुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ। भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै ज्ञापन पत्र समेत बुझाउनु भएको थियो। भेटमा समुदायले बुझाएका 2 छुट्टा छुट्टै ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पुर्याउने जो कोहीलाई सरकार र गृह प्रशासन तुरन्त कार्यवाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताउनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो 1 बजे बस्ने बैठकमा कांग्रेसको 15 महाधिवेशन आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसअघि कार्य सम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको 15 महाधिवेशन आगामी वैशाख 28 देखि 31 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको थियो। विधान व्यवस्थापन समितिको आजको बैठकमा सांसदहरूले पुराना चलचित्रहरूलाई संरक्षण गर्न डिजिटल प्रविधिमा लैजान प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राष्ट्रको इतिहास र संस्कृतिलाई प्रतिविम्बित गर्ने पुराना चलचित्र संरक्षणका लागि सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना चलचित्र डिजिटलाइज गर्दा आउने आर्थिक चुनौती तथा प्राविधिक समस्याहरू समेत ध्यानमा राख्नुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल हाइवेमा अगाडि बढ़ाउने गरी काम गरिरहेको बताउनु भएको छ। आईसीटी अवार्ड 2025 विजेतासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको बताउनुभयो। मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसँग जोड़िनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयको रूपमा संचार मन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाउनुभयो। वहाँले सूचना प्रविधिको विकासका लागि बजेट पर्याप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको कार्यान्वयनमा शिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको उल्लेख गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुनले मध्य प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मध्य प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरमा आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मध्य प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि बढे पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखद भएको बताउनुभयो। मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्लीमा आयोजना हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन आज साँझ त्यहाँ पुग्नु भएको छ। नेपाली समाज भारतको आयोजनामा भोलि हुने कार्यक्रममा उहाँ सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ। नेपाली समुदायबीच आपसी सद्भाव सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ़ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गरेको छ। रासोपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि योग्य उम्मेद्वार छनौट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेद्वार सिफारिश उपसमिति गठन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेद्वार छनौट र प्रक्रियाको सिफारिश गर्ने जिम्मेवारी दिइएको बताउनुभयो। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ। यस्तै पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको झाले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले अझै केही महिना सरदर भन्दा कम वर्षा हुने आकलन सार्वजनिक गरेको छ। सार्वजनिक आकलन अनुसार यही पुष 17 देखि आगामी फागुन 16 गतेसम्मको अवधिमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदर भन्दा कम वर्षा भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरब नेतृत्वको आक्रमणमा यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद एसटीसीका कम्तीमा 80 लड़ाकूको मृत्यु भएको छ। इमिरेट्स समर्थित सेनाले एसटीसी बलका कम्तीमा 80 जना मारिएका 130 जनालाई बन्धक बनाइएको र 152 सदस्य घाइते भएका पुष्टि गरेका छन्। साउदी सेनाले यूएई समर्थित एसटीसीले कब्जा गरेको भूभाग फिर्ता लिन अभियान शुरू गरेको छ। रियाद र अबुधाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको संघर्षले दुई खाड़ी मुलुकबीच सम्बन्ध चिसिएको विश्लेषकहरू बताउँछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनु भएको छ। यो घोषणा अमेरिकी सैन्य कार्यवाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्यूयोर्क शहर लगिएको थियो। मादुरो दम्पतिलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागू औषध तस्करी र हतियार सम्बन्धी मुद्दा चलाइएको छ। संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् 2017 आर्थिक प्रतिबन्ध र 2019 तेलमाथि प्रतिबन्ध लगाएको थियो। अब आर्थिक समाचार।
सरकारले आगामी निर्वाचन प्रयोजनका लागि 17,51,00,000,000 बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको छ। आगामी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भनी सम्बन्धित निकायहरूले माग गरेको आधारमा सरकारले 17,51,00,000,000,000 बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको हो। अर्थ मन्त्रालयले आगामी निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई 10,39,00,000,000,000 र निर्वाचन आयोगलाई 6,72,00,000,000,000 बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव टंक प्रसाद पाण्डेले अहिलेलाई निर्वाचन आयोग र गृह मन्त्रालयको प्रस्ताव अनुसार खर्च गर्न पाउने गरी बजेटको स्रोत सुनिश्चित भएको र निर्वाचन प्रयोजनका लागि अन्य निकाय वा आवश्यकताका आधारमा थप बजेट निकासा गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदन परियारले कृषि क्षेत्रका समस्याहरू सरकारले क्रमशः समाधान गर्दै लगेको बताउनु भएको छ। बाँकेको कोवलपुरमा आइतबार अगुवा किसानहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री परियारले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले 85 करोड़ दुग्ध किसानको भुक्तानी गर्न बाँकी रहेकोमा आफू मन्त्री भएर आएपछि 60 करोड़ भुक्तानी भइसकेको र निजी क्षेत्रको पनि करिब 1,00,000,000,000 भुक्तानी भइसकेको जानकारी दिनुभयो। किसानहरूले समयमा मल नपाउने, बिउ बिजन नपाउने लगायतका समस्यालाई क्रमशः समाधान गरिने मन्त्री परियारले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी किसानहरूले समयमा मल नपाएको, बिउ बिजन नपाएको, अनुदानमा पहुँचवालाको मात्रै दबदबा भएको लगायतका गुनासोहरू मन्त्री समक्ष गर्नु भएको थियो। नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल लमै 400 केवी क्षमताको विद्युत प्रसारण लाइन निर्माण गर्ने भएको छ। 161 किलोमिटर लामो प्रसारण लाइनबाट पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी कोरिडोरमा निर्माण भएका विद्युत आयोजनाको बिजुली प्रवाहका लागि प्रसारण लाइन निर्माण गर्न लागि विद्युत प्राधिकरणले जनाएको छ। लुम्बिनी प्रदेशका जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागि हो। कुल 400 केवी क्षमताको सो प्रसारण लाइनको 46 मिटर क्षेत्र अधिकार तोकिएको छ भने प्रसारण लाइनका लागि 405 वटा टावरहरू निर्माण हुनेछन्। धनकुटा जिल्लाको खाद्यान्न उत्पादनमा महत्वपूर्ण योगदान गर्ने 7 जना स्थानीय कृषकहरूलाई कृषि ज्ञान केन्द्र धनकुटाले नगद सहित सम्मान गरेको छ। केन्द्रले आइतबार कार्यक्रमको आयोजना गरी 177 मुरी धान उत्पादन गर्ने 100 उत्कृष्ट 6 कृषकहरूलाई जनै नगद सहित सम्मान पत्रले सम्मान गरेको हो। उत्कृष्ट भई सम्मानित हुनेहरूमा 65 रोपनी क्षेत्रफलमा 177 मुरी धान उत्पादन गरी प्रथम हुने धनकुटाको 2400 गाउँपालिका 5 स्थित सदम तारका यम लिम्बु सहित 6 जना किसानहरू रहनु भएको छ। सम्मानित हुनेहरूलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले नगद र सम्मान पत्र प्रदान गर्नुभएको थियो। साताको कारोबारको पहिलेदिन आइतबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 2 अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक 10.29 अङ्कले घटेर 2,610.63 बिन्दुमा कायम भएको छ। यस दिन 323 कम्पनीहरूका 1,02,74,000 किता शेयरहरू 5,01,75,87,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको बजारको कारोबारमा होटल तथा पर्यटन समूह, उत्पादन तथा प्रशोधन र व्यापार समूहका परिसूचकहरू बढेका छन् भने अरू सबै समूहका परिसूचकहरू घटेका छन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले घरेलु मैदानमा आयोजना हुने 2020 विश्वकप ग्लोबल छनौट खेल्ने नेपाली टोली घोषणा गरेको छ। आइतबार क्यानले इन्दु वर्माको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा वर्मा सहित पूजा महतो उपकप्तान, रूबिना छेत्री, सीता राणा मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुंवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनिषा उपाध्यायले स्थान बनाएका छन्। महिला विश्वकपको ग्लोबल छनौट यही माघ 22 फागुन 9 गतेसम्म मूलपानी मैदानमा आयोजना हुँदैछ। समूह बीमा नेपालसँग स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्वे र नेदरल्याण्ड छन्। समूह एमा बंगलादेश, आयरल्याण्ड, पपुआ न्यूगिनी, नामिबिया र अमेरिका छन्। नेपालले जनवरी 18 थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। माघ 8 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ 10 गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ 12 गते स्कटल्याण्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम आज राती तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरी खेतमा सुमो गाड़ी दुर्घटना हुँदा 6 मृत्यु। न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पर्न सक्ने प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको भनाई। देशभर आगामी 2 अवधिमा सरदर भन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आकलन। र साउदी अरब नेतृत्वको आक्रमणमा यमनमा कम्तीमा 80 पृथकतावादी लड़ाकुको मृत्यु। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार। चिसोको